بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ہمارے آج کے پروگرام کا موضوع ہے غزہ پر اسرائیل کے وحشیانہ حملے. ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، غزہ پر پچھلے ایک ہفتے سے اسرائیل کے وحشیانہ حملے جاری ہیں، جن میں اب تک بڑی تعداد میں نیت تھے اور معصوم فلسطینی شہید ہو چکے ہیں، جبکہ غزہ کے اسپتال اور طبی مراکز زخمیوں سے اٹے پڑے ہیں. منگل کو بھی صہیونی حکومت کے جنگی طیاروں نے اپنی بمباریوں کا سلسلہ جاری رکھا، اور بعض خبروں میں تو یہاں تک کہا گیا ہے کہ آج منگل کو اسرائیلی جنگی طیاروں کے حملوں میں اور شدت دیکھی گئی. غزہ اس وقت تباہی اور بربادی کی داستان بنا ہوا ہے اور لوگوں کی زندگیاں تباہ ہو رہی ہیں. اس درمیان جہاں ایک طرف اسرائیل کی وحشیانہ بمباریوں کا سلسلہ جاری ہے، تو دوسری طرف اسرائیلی حکومت نے مصر کی طرف سے تجویز کردہ فائر بندی کو قبول کر لیا ہے، لیکن فلسطینی گروہ نے کہا ہے کہ جب تک غزہ کا محاصرہ مکمل طور پر ختم نہیں ہو جاتا، اس وقت تک وہ فائر بندی کو قبول نہیں کریں گے. سوال یہ پیدا ہوتا ہے کہ اسرائیل نے یہ حملے شروع کیوں کیے تھے، اور اب اس کو کیا مل گیا کہ اس نے فائر بندی قبول کر لی؟ کیا اسرائیل نے اس 8 روزہ بمباری میں، جس میں عام شہریوں کا ہی خون بہا ہے، اپنے مقاصد حاصل کر لیے، یا پھر حماس اور دیگر فلسطینی گروہوں کے جوابی حملوں سے اس کے حوصلے پست ہو گئے اور خود اس پر اندر سے دباؤ ہے؟ دریاسنا عالمی اداروں اور خاص طور پر مسلم ملکوں کا اس پورے عرصے میں کیا کردار رہا ہے؟ غزہ میں مقیم غیر ملکی ڈاکٹروں کا کہنا ہے کہ اسرائیل نے اس عرصے میں عام شہریوں کے خلاف ممنوع ہتھیاروں کا بھی استعمال کیا ہے. نیت تھے شہریوں پر اس قسم کے ہتھیاروں کے استعمال کا کیا مقصد ہو سکتا ہے؟ یہ وہ سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں. مگر ملاحظہ فرمائیے ہمارے ساتھیوں کی تیار کردہ پہلے یہ رپورٹ.
غزہ میں پوری دنیا میں انسانی حقوق کا ڈھنڈورا پیٹنے والوں کی خاموشی کے درمیان غیر انسانی حملے جاری ہیں، اور شہیدوں، زخمیوں اور بے گھروں کی تعداد میں روز بروز اضافہ ہو رہا ہے، جبکہ عالم اسلام کے حکمرانوں اور اسلامی خلافت کا دعویٰ کرنے والے دہشت گردوں اور ان کے حامیوں پر خاموشی طاری ہے. حالانکہ اب مغرب سے فلسطینیوں اور غزہ کی حمایت میں آوازیں سنائی دینے لگی ہیں. یورپ اور امریکہ کے مشہور دانشوروں اور سائنسدانوں کی طرف سے اسرائیل کے بائیکاٹ کی اپیل کے بعد مشہور سائنسداں اسٹیفن ہاکنگ نے تل ابیب میں ہونے والی کانفرنس میں حصہ لینے سے انکار کر دیا ہے، جبکہ نوم چامسکی کا کہنا ہے کہ صہیونی حکومت جنوبی افریقہ کی سابق حکومت سے کہیں زیادہ نسل پرست ہے. امریکہ کے معروف دانشور نوم چامسکی نے مطالبہ کیا ہے کہ ان صنعتی اداروں کا بھی بائیکاٹ کیا جائے جنہوں نے اسرائیل میں سرمایہ کاری کر رکھی ہے. ویسے مخالفت اور مذمت کی حد تک اسلامی تنظیموں نے بھی سرگرمی دکھائی، اور عرب لیگ اور او آئی سی نے مذمتی بیانات دیے ہیں، جبکہ خبروں کے مطابق اسرائیل نے جنگ بندی کے لیے مصر کی تجویز قبول کر لی ہے، لیکن حماس نے جنگ بندی قبول کرنے کے لیے اپنی شرطیں پیش کی ہیں. حماس کے حکام کا کہنا ہے کہ جنگ بندی سے پہلے ایک مکمل معاہدہ طے پانا چاہیے. جنگ بندی کا مطالبہ قاہرہ میں عرب لیگ کے ہنگامی اجلاس کے بعد کیا گیا. حماس کے سینئر رکن مشیر المصری نے پیر کے روز کہا کہ صہیونی حکومت کے ساتھ جنگ بندی کے معاہدے کا انحصار غزہ پٹی پر حملوں کے بند کیے جانے، فلسطینی قیدیوں کی آزادی اور غزہ پٹی کے ظالمانہ محاصرے کے خاتمے پر ہے. مشیر المصری نے مزید کہا کہ جنگ بندی کے بارے میں حماس کے ساتھ رابطے تو کیے گئے ہیں، لیکن ابھی تک کوئی جامع تجویز پیش نہیں کی گئی ہے. ادھر اسلامی جمہوری ایران کی جانب سے فلسطینیوں کی حمایت کا سلسلہ بدستور جاری ہے، اور اسلامی جمہوری ایران کے اسپیکر نے مسلمان ممالک سے اسرائیلی مظالم کے مقابلے میں متحد ہونے کی اپیل کی ہے. ڈاکٹر علی لاری جانی نے آج صبح پارلیمنٹ میں اپنے خطاب میں کہا ہے کہ مظلوم ملت فلسطین پر صہیونی حکومت کے غیر انسانی حملوں کے پیش نظر مسلمانوں کے درمیان زیادہ اتحاد و یکجہتی ضروری ہے. جبکہ پارلیمنٹ میں بین الاقوامی امور کی کمیٹی کے سربراہ حسین شیخ الاسلام نے غزہ پٹی پر صہیونی حکومت کے ہوائی حملوں کی مذمت کرتے ہوئے کہا ہے کہ اسلامی جمہوریہ ایران فلسطین کی پوری توانائی کے ساتھ مدد کرے گا. دریاسنا قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنائی نے غزہ پٹی کی افسوسناک صورتحال سے متعلق ایران کے صدر اور حکومت کے انتہائی مناسب اقدامات کو سراہا ہے. قائد انقلاب اسلامی نے غزہ پٹی کی افسوسناک صورتحال، فلسطینی عوام، خاص طور پر فلسطینی بچوں اور خواتین کے قتل عام کی جانب اشارہ کرتے ہوئے فرمایا ہے کہ غزہ کی صورتحال واقعی تکلیف دہ ہے اور صہیونی حکومت عالم اسلام کی غفلت سے فائدہ اٹھا کر یہ مظالم کر رہی ہے، اور غاصب صہیونیوں کے ہاتھوں غزہ کے لوگوں کے قتل عام کو دیکھ کر اسلامی حکومتوں اور ملتوں کو بیدار اور اپنے اختلافات ختم کر کے متحد ہو جانا چاہیے۔ ویسے حقیقت یہی ہے کہ عالم اسلام کے تمام مسائل کا حل اتحاد ہے، مگر یہی سب سے مشکل کام ہے، اور اسلام دشمن طاقتیں عالم اسلام میں کسی بھی قیمت پر اتحاد کو روکنے کے لیے کوشاں ہیں، اور اس کے لیے وہ زرخرید مفتیوں اور کرائے کے دہشت گردوں کا سہارا لے رہی ہیں، مگر مسلم امہ اور دنیا بھر کے مسلمانوں سے بہت امیدیں ہیں۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ اور ملاحظہ فرمائی، اور ہم نے آج کے اس پروگرام میں گفتگو کرنے کے لیے دعوت دیا پاکستان کے سینئر اور ممتاز تجزیہ نگار ثاقب اکبر صاحب کو۔ دہلی اسٹوڈیو میں موجود ہوں گے عالمی امور کے ماہر جناب اقتدار محمد خان صاحب، اور ہمارے لندن اسٹوڈیو میں ہوں گے سینئر تجزیہ نگار جناب ڈاکٹر عنایت اللہ اندرابی۔ چلتے ہیں پہلے اسلام آباد، جہاں پر ثاقب اکبر صاحب موجود ہیں۔ ثاقب اکبر صاحب، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
ثاقب اکبر صاحب، سب سے پہلے تو میں یہ پوچھنا چاہوں گا کہ یہ جو اسرائیلی حکومت کی جارحیت کا ننگا ناچ ہے، اور جو اس نے غزہ پر حملے روز بروز تیز کیے ہیں، اور جس طرح سے اس نے تباہی اور بربادی مچائی ہے غزہ میں، اس پر آپ کا کیا تبصرہ ہے، کیا مقصد ہے اس کا؟
بسم اللہ الرحمن الرحیم۔ میں سمجھتا ہوں جی کہ اس نے ایک ایسے وقت کا انتخاب کیا ہے جب وہ سمجھتا ہے کہ بالکل عالم اسلام میں ہر طرف ایسے حالات ہیں کہ جب اس کے خلاف کوئی قابل ذکر رد عمل جو ہے اس کی توقع نہیں ہے۔ آپ یہ دیکھیں کہ شام کے اندر انہوں نے جس طرح کی اسرائیل کی اسپانسرشپ بھی اس میں شامل ہے جو حالات پیدا کیے، عراق کے اندر داعش جو ایسا گروہ ہے جس کے زخمی ابھی بھی تل ابیب میں زیر علاج ہیں، اسی طرح سے مصر میں ایک ایسی حکومت ہے کہ جس نے اسرائیل کے ساتھ ایسے روابط کیے ہوئے ہیں کہ حماس کے لیے ناطقہ جو ہے اس نے بند کر دیا ہوا ہے، اور رفاہ کے ذریعے راستے سے جو وہ آ جا سکتے تھے، اور جو مرسی کے دور میں ایک ان کے لیے راستہ کھلا رکھا گیا تھا وہ بند کر دیا جا چکا ہے۔ اسی طرح سے باقی عرب جو حکمران ہیں، جو خاندانی بادشاہت ہیں، ان کی طرف سے ان کو اطمینان ہے، ترکی کے ان کے ساتھ اسی طرح سے سفارتی معمول کے تعلقات ہیں۔ تو اس ساری صورتحال سے انہوں نے ایک تو یہ کہ ایک ناجائز فائدہ اٹھایا، دوسرا میں یہ سمجھتا ہوں کہ یہ جو ایک ریکنسلیشن کی جو گورنمنٹ جو ہے ایک ہمانگی کی فتح اور حماس کی جو انڈرسٹینڈنگ ہوئی، اور جو بالکل ایک میں سمجھتا ہوں کہ ایک بڑی دانشمندانہ ایک حکمت عملی کے تحت دونوں علاقوں کی قیادتیں جو ہیں وہ آپس میں انہوں نے اتفاق کیا، اور پہلے دن سے اسرائیل کو ظاہر ہے کہ یہ بات قبول نہیں تھی کہ فلسطینی جو ہیں وہ آپس میں متحد ہو کر ایک قوم کی حیثیت سے جو ہے اس کے مقابلے میں کھڑے ہوں۔ تو انہوں نے، میں سمجھتا ہوں کہ اس سب سے بڑا جو ان کا اقدام ہے اس کی وجہ یہ ہے کہ ہم ایک طرف جو ہے وہ الفتح کو پیغام دیا جائے کہ ہم آپ کے اس اقدام کو قبول نہیں کرتے، اور دوسری طرف جو ہے ہم ماس کے سے کہا جائے کہ جناب ہم کسی صورت بھی آپ کا وجود جو ہے وہ اسرائیل وہ فلسطین کی قیادت میں جو ہے سیاسی قیادت میں ہم اس کو برداشت نہیں کرتے۔ تو میں سمجھتا ہوں اس سے پہلے بھی جو انڈرسٹینڈنگز ہوئی ہیں اور جو معاہدے علاقے عرب لیگ کے ذریعے سے ہوئے ہوں، مصر کے ذریعے سے ہوئے ہوں، یا باقی قوتوں کے ذریعے سے ہوا ہوں، وہ اسرائیل ہے جس نے ہمیشہ ان کی خلاف ورزی کی ہے، اسرائیل نے غزہ کا ناطقہ بند کیا ہوا ہے، اور اسرائیل جو ہے ان کو سانس لینے کی اجازت نہیں دیتا غزہ کے مظلوم مسلمانوں کو۔ تو میں سمجھتا ہوں اس ساری صورتحال میں، اور ویسے بھی ایک اسلامی اقدار کا مذاق اڑانا، رمضان شریف میں اس نے کتنی جنگیں چھیڑی ہیں، یہ بڑی اہم بات ہے۔ میرا خیال ہے پوری دنیا کے لوگوں کو اس اہم نقطے پر غور و فکر کرنا چاہیے کہ مسلمانوں کا سب سے مقدس مہینہ جب آتا ہے، مسلمان جب مرد و زن جو ہیں وہ اللہ کی عبادت کے نیت سے جب وہ بھوک اور پیاس میں ہوتے ہیں، جب وہ روزے میں ہوتے ہیں، اس وقت اسرائیل انتخاب کرتے ہیں ان ایام کو مسلمانوں کے اوپر جو ہے وہ چڑھائی، ان کے اوپر بمباری، ان کے اوپر ظلم و ستم کے لیے، اور حیرت کی بات پھر یعنی اتنے 8-9 دن بعد عرب لیگ جمع ہوئی ہے تو وہ کوئی فلسطینیوں کے حقوق کی بات کرنے کو تیار نہیں ہے، وہ یہ نہیں کہنا، وہ یہ کہنے کو بھی جرات نہیں کرتے آپ پہلے عمل درآمد کریں تو پھر اگلے معاہدوں کی جو ہے وہ بات جو ہے وہ ہوگی. تو میرا خیال یہ ہے اس سلسلے میں جو بھی پیش رفت ہوئی ہے اس میں حماس نے جو نقطہ نظر اختیار کیا ہے وہ بڑا مناسب ہے. لیکن عالمی حالات میں اس وقت جو ایران کی روحانی پیشوا نے جو بات کی ہے کہ مسلمانوں کو اس وقت پھر ایک دفعہ اتحاد کی ضرورت جو ہے اس کا ادراک اور احساس جو ہے وہ کیا جانا چاہیے. میں یہ سمجھتا ہوں کہ یہ جو دہشت گرد گروہ ہیں ان کی پشتی بانی چھوڑ کر اور ان کی سرپرستی چھوڑ کر اور ملک میں مختلف ملکوں اور مسلمان ریاستوں میں یعنی کمزوریاں پیدا کر کے اور مسلمانوں کو آپس میں لڑا کے یہ جو تماشا آگ لگاؤ اور تماشا دیکھو والی صورتحال ہے اس سے نکلنا چاہیے, ورنہ یہ خود باقی جو ماندہ ریاستیں ہیں جو اس میں انوالو ہیں خود ان کے لیے بھی بہت بڑا خطرناک ہے.
جی بہت شکریہ آپ کا ثاقب اکبر صاحب. جی بہت شکریہ آپ کا. چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں عالم امور کے ماہر اور خاص طور پر عالم اسلام کے مسائل پر جن کی گہری نظر ہے ڈاکٹر اقتدار محمد خان صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
جی
سب سے پہلے تو میں آپ کے چینل سے تمام مسلمانان دنیا کو رمضان کی مبارکباد پیش کرتا ہوں.
جی
اور اس کے بعد میں حاضر ہوں اب آپ
شکریہ آپ کا
گفتگو جاری کر سکتے ہیں.
جی نوازش. ڈاکٹر صاحب میں آپ سے یہ پوچھنا چاہوں گا کہ اسرائیل نے جو حملہ شروع کیا آج اس کا 8th دن ہے, پچھلے منگل کو اس نے شروع کیا تھا, البتہ غزہ پر تو حملے مسلسل ہو رہے ہیں لیکن جو یہ نیا سلسلہ اس نے شدت کے ساتھ شروع کیا اس کے بارے میں پوچھنا چاہوں, کیوں اس نے یہ کارروائی کی اور کیوں یہ وحشیانہ حملے اس نے شروع کیے تھے؟
دیکھیے اس وقت ہی نہیں اسرائیل نے ہمیشہ اس سلسلے کو پہلے بھی جاری کیا ہے اور ہم دیکھ رہے ہیں جب سے اسرائیل کا وجود ہوا ہے اس وقت تو ہم نے بڑی دل فرابی کے ساتھ ان کو جگہ دی اور جب وہ جرمن سے مار کر نکالے گئے تھے ہم نے انہیں مہمان بنایا اور پھر انہوں نے اپنے وجود کو تسلیم کرانے کی پوری جدوجہد کرنے لگے. تو یہ پہلی مرتبہ نہیں ہوا ہے کہ رمضان میں انہوں نے مسلمانوں کے اوپر بمبارڈ کی ہو یا مسلمانوں کو شہید کیا ہو, یہ اکثر و بیشتر جب ان کو موقع ملتا ہے وہ اس طرح کا کرتے رہتے ہیں. اور آپ اگر دیکھیے کہ جب جب مسلمانوں میں آپس میں جہاں جہاں ملکوں میں اختلافات ہوتے رہتے ہیں تو جب اختلافات مسلمانوں میں بڑھتے ہیں اسی موقع کا وہ فائدہ اٹھا کر اپنے علاقے میں بھی مسلمانوں کے ساتھ زیادتی پر اتر آتے ہیں. مجھے تکلیف اس بات کی ہے کہ دنیا کے وہ ممالک جو ہمیشہ انصاف کی بات کرتے ہیں, انسان کے خون کی بات کرتے ہیں, جو قتل کرنے والے کو بھی پھانسی کی سزا سے معافی چاہتے ہیں, صرف عمر قید میں بدلنا چاہتے ہیں, وہ تمام ممالک اس وقت 8 دن سے بالکل سوئے ہوئے ہیں یا اگر بول بھی رہے ہیں تو کچھ اس طرح سے بول رہے ہیں کہ جس کا کوئی اثر نہیں پڑتا. اور میں دوسروں سے شکایت مجھے کم ہے, مجھے سب سے زیادہ اپنے مسلمان ملکوں سے شکایت ہے. جو ہمارے مسلمان ملک اس وقت لگتا ہے کہ شاید ان کو بالکل محسوس ہی نہیں ہو رہا ہے کہ یہ دنیا میں کیا ہو رہا ہے. ابھی ہمارے سابق مقرر پاکستان نے فرمایا جیسے کہ مصر کے حوالے سے, سیریا کے حوالے سے, عراق کے حوالے سے, یہ سب جگہیں جس طرح سے مسلمان آپس میں خون خرابہ بہ رہا ہے, سب کلمہ گو ایک دوسرے کے ساتھ شانہ بشانہ نمازوں میں شریک ہونے والے آج ایک دوسرے کے اوپر بندوقیں لیے تانے کھڑے ہوئے ہیں, یہی ہمارے لیے انتہائی تکلیف اور تکلیف کا سبب ہے. اب ظاہر سی بات ہے کہ اسی کا موقع کا فائدہ اٹھا کے اسرائیل نے یہ سوچا کہ جو ان کی دنیا کے جو 4-5 بڑے مسلمان عرب طاقتور ہیں جن میں عراق کا نام آتا تھا, ایجپٹ کا نام آتا تھا, سیریا کا نام آتا تھا, عرب سے ہٹیں تو ترکی کا نام آ جاتا ہے, ایران بھی ان میں ایک بڑا طاقتور ملک ہے, تو اس میں سے شاید ابھی تک دیکھا کہ ایران نے جو کردار ادا کیا, وہاں کی مذہبی جو قیادت تھی یا وہاں کی سیاسی قیادت نے جس انداز سے, اور ایران صرف اسرائیلی کے سلسلے میں نہیں جب جب بھی جہاں جہاں بھی ہندوستان کے علاوہ کا جہاں جہاں بھی مسلمانوں پر اور بھی جہاں جہاں ظلم ہوتے رہے ہیں ایران نے اپنا کردار 1979 کے بعد جو وہاں سے آیت اللہ خمینی رحمۃ اللہ علیہ کے حوالے سے جو حکومت قائم ہوئی اس نے اپنا کردار ادا کیا. بہرحال ہم اس بات کے تو شکر گزار ہیں کہ کوئی نہ کوئی ملک تو اس وقت دنیا میں ایسا ہے جو مسلمانوں کے قتل غارت کے وقت تھوڑا احساس لوگوں کو دلاتا ہے, شرم دلاتا ہے اور کوشش کرتا ہے کہ اتحاد بین المسلمین کی بات ہو. اور اس وقت سب سے بنیادی چیز جیسا کہ ایرانی رہنما نے کہا کہ اتحاد بین المسلمین, ہمیں حنفی, مالکی, شافعی, جعفری کو چھوڑ کر صرف ایک کلمے پر لا الہ الا اللہ کے نام پر, محمد رسول اللہ کے نام پر جمع ہونا چاہیے. اور یہ اسرائیل کی جاہریت اسی وقت تک باقی ہے جب تک کہ ہم میں اختلاف ہے, मैं समझता हूं कि जब हम में इख्तलाफ खत्म हो जाएगा, हम सब बंद हो जाएंगे, तो छोटा सा मुल्क है, उसके लिए कितनी भी बड़ी ताकतें उसके पीछे हो, लेकिन जहां इंसानी ताकत मौजूद हो, मुझे लगता है कि बहुत ज़्यादा उसको कामयाबी नहीं मिलेगी। हाँ, थोड़ा सा हमें ये लगा कि हमें जिस वक्त इसराइल को मौका मिला वहाँ पर अटैक करने का, हालांकि वहाँ सफाई भी दी गई कि उन्होंने इसराइलियों को किडनैप नहीं किया है, लेकिन इसराइल ने उसी का फ़ायदा उठाकर जो गाज़ा पट्टी पे जुल्म और बर्बरियत जारी कर रखी है, शायद हम लोग भी कभी कभी जोश में और बहुत ज़्यादा गैर कभी कभी मासूमियत के साथ कुछ चीज़ें जो हमसे वाबस्ता नहीं होती हैं, हम फ़क्रिया उनके लिए हामी भर लेते हैं। तो बहरहाल इस वक्त जो इसराइल की बर्बरियत है, इसराइल की जो जुल्म है, जो मुसलमानों के ऊपर बर्बरियत का मुजाहरा कर रहे हैं, इसका ना तो शायद ही कोई इंसाफ पसंद मुसलमान ही नहीं, गैर मुस्लिम भी अगर इंसाफ पसंद है तो वो इसका किसी भी कीमत पर इसको फेवर नहीं करेगा, इसकी निंदा करेगा, इसको बुरी तरह से कंडम करेगा। और हम तो सिर्फ यही कह सकते हैं कि इस वक्त मुसलमानों को इत्तेहाद अपने आपस में पैदा करना चाहिए, रमज़ान जैसे मुतबर्रिक महीने के अंदर अल्लाह ताला से, चूँकि पूरा महीना ये मगफरत और दुआओं का और इबादतों का है, अल्लाह से दुआ मांगनी चाहिए कि अल्लाह ताला इसराइल की इस बर्बरियत का उसे उसको 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 कोई सिलसिला ऐसा हो कि जिससे वो रुके, और गाज़ा के मुसलमान, फ़लस्तीनी मुसलमान, उनके साथ जो जुल्म हो रहा है उस पर अल्लाह ताला कुछ उनकी मदद फरमाए। और इसराइल की जहाँ तक मसला है, देखिए उसको अपने वजूद के लिए ज़रूरी है कि हमेशा इस तरह का माहौल क्रिएट करता रहे, और जो उसके मगरबी आका हैं, जो उसके मैं क्या कह सकता हूँ, मैं कह सकता हूँ कि जो बिल्कुल उसको एक तरह से उसके जो एक तरह से ऑपरेटर्स हैं, वो जब ही तक उसका साथ देंगे जब जब वो उनके मफादात को पूरा करता रहेगा। तो मगरबी इलाका और जो उसके ऑपरेटर्स हैं, उनकी भी ख्वाहिश यही है कि मुसलमानों के इलाके में, चाहे वो अरब हो चाहे अजम का मामला हो, हर जगह इख्तलाफ हो रहा है, आपस में टकराते रहें, इनकी ताकतें कमज़ोर पड़ती रहें। वरना मेरी समझ में नहीं आता कि दुनिया की तीन बड़ी चीज़ें ताकत, जिसे हम कहते हैं एक पेट्रोल, गैसेस और हीरे जवाहरात, ये तीनों अगर हम देखें तो इन्हीं मुस्लिम मुल्कों में है। सेंट्रल एशिया में गैसेस मिलती हैं, ईरान और अरब ममालिक में तेल मिलता है, और अफ्रीकी अरब ममालिक के अंदर जवाहरात मिलते हैं। तो दौलत सब कुछ हमारे पास है, और उसके बावजूद हम दूसरों के गुलाम भी हैं और दूसरों की कठपुली भी बने रहते हैं। तो ये उसी पूरी पॉलिटिकल सिस्टम का इसराइल भी एक इंस्ट्रूमेंट है, जो मगरबी वर्ल्ड की वजह से हम पर वक्तन फवक्तन गाज़ा
जी डॉक्टर मैं फिर आ जाऊंगा आपकी खिदमत में, बहुत शुक्रिया आपका।
पर जुल्म और बर्बरियत के पहाड़ ढाता रहता है, और मैं समझता हूं कि कोई दुनिया का इंसान जो इंसाफ पसंद होगा, मजहब से बालातर होकर भी इसके फेवर में नहीं होगा, इसको कंडम करेगा। और खास करके और शर्म की बात है कि जब इस रमजान के महीने का मुसलमान तो मुसलमान, ईसाई और यहूदियों के अभी रोजे फर्ज किए गए थे, कुरान बार कहा गया कि तुम्हारे लिए नए नहीं है, तुमसे पिछली कौमों पर भी फर्ज किए गए। हम देखते हैं हिंदुस्तान में हमारे गैर मुस्लिम भाई भी हमारे इस रोजे की हमसे ज्यादा हुरमत करते हैं, हमारे सामने खाते नहीं है। तो जब गैर मुस्लिम भी इस रोजों की इतनी अहमियत और इतनी हुरमत करते हो, उस वक्त इसराइल अगर ये वक्त चुने तो इससे ज्यादा शर्म और इसराइल के लिए तकलीफ, हमारे लिए तकलीफ।
बहुत शुक्रिया डॉक्टर साहब, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद है आलमी मूर के माहिर डॉक्टर इनायतुल्लाह अंद्राबी। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम वरहमतुल्लाह।
डॉक्टर साहब, अभी साकिब अकबर साहब ने एक नुक्ते की तरफ इशारा किया, यकीनन हकीकत पर मबनी है कि इसराइल को जो कौमी आश्ती की हुकूमत है, इत्तेहाद की हुकूमत है फ़िलिस्तीन में, वो उससे नाखुश है, यानी फतह और हमास की जो हुकूमत नई बनी है, और यकीनी तौर पर इसराइल के जितने धड़े हैं, जितनी जमातें हैं, वो तमाम फ़िलिस्तीनी जमातों के ख़िलाफ़ हैं। तो दोनों तरफ से ये मामला है, लेकिन सवाल ये पैदा होता है कि जब कौमी आश्ती की हुकूमत अलफतह और हमास और दीगर फ़िलिस्तीनी ग्रोहों ने मिलकर बनाई है, तो निशाना सिर्फ इसराइल जो है वो हमास को क्यों बना रहा है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए मैं आपके आखिरी फिक्रे को नहीं सुन सका।
मैंने कहा कि निशाना सिर्फ हमास को क्यों बनाया जा रहा है, इसराइल क्यों सिर्फ गजा और हमास के कारकुनों और गजा में रहने वालों को क्यों टारगेट कर रहा है?
जी, पहली बात यह है कि मैं साकिब अकबर और आपके जो इंडिया से जो मेहमान थे उनकी गुफ्तगू मैं सुन नहीं सका, ये ऑडियो का कुछ मसला है। इस वक्त जो यहाँ एक दिलदोज एक सिचुएशन जो है गाज़ा में, जो हमारे फ़लस्तीनी भाइयों का, बहनों का, बच्चों का जो कत्लेआम हो रहा है, तो उस पर देखिए सबसे पहली बात यह है कि ये कभी कभी एक फ्लेयर अप होता है, यानी अगर कहीं पे आग लगी हो तो कभी कोई शोला ऊपर चला जाता है, बुलंद होता है, तो उसका ये मतलब नहीं कि आग उसी वक्त लगी। आग तो लगी हुई है लेकिन कभी ज़रा फ्लेयर अप होता है, तो इस वक्त भी कुछ ऐसी सूरत हाल है। यानी वरना गजा तो एक परमानेंट सीज की सूरत हाल में है, वहाँ हर तरफ से नाकबंदी और जिंदगी जो है वो वहाँ बहुत ही सख्त इसराइल ने बना रखी है। एक जेल है, बहुत बड़ा जेल, तो उसमें कभी कभी ये चीज़ें होती हैं जो अभी हुआ कि एक फ्लेयर अप होता है और हमारी तवज्जा जाती है कि देखिए कितने कितना कत्लेआम हुआ। वरना हालात वहाँ के हमेशा बहुत ही यानी बहुत ही सख्त, तश्वीशनाक और हमेशा इस तरह के रहे हैं। आपका जो स्पेसिफिक सवाल है, देखिए उसमें उसमें यही देखना है कि मैं देखिए आपकी तवज्जा और अपने मेहमानों की और नाज़रीन की तवज्जा मैं इस बात की तरफ मबजूल कराना चाहता हूँ कि इसराइल का जो ये मसला है वहाँ गजा पर जो उसने बमबारियाँ की और लोगों को मारा, मैं आपको एक सियासी जो एक असेसमेंट होती है, एक तजिए के तौर पर मैं आपको बिल्कुल एतमाद से कह सकता हूं कि इसराइल जो कुछ कर रहा है ये उसकी इस्लाम दुश्मनी और मुसलमानों के खिलाफ उसका जो वेनम है, उसके जो मकासद है, वो सारा उसका सारा ब्रंट,
जी
उसका सारा इस वक्त जो ब्रंट है वो हमारे फलस्तीनी भाई वहाँ गाजा में उसको बर्दाश्त कर रहे हैं। यानी ये असल में हम सबको इसमें शेयर करना चाहिए, इसलिए कि असल में ये इसराइल हम सबों पर ये जर्ब लगा रहा है, लेकिन जर्ब जिन पे लग रही है वो लोग हैं जो उसके नजदीक यानी गाजा में लोग हैं, और वो इसलिए हैं कि वो हमास और फतह के दरमियान ये फर्क करता है कि फतह की जो मूवमेंट है उन्होंने बहरहाल उस गासबाना इकदाम को जो इसराइल के बनने से जो हुआ है उस इकदाम को उन्होंने बहरहाल तस्लीम किया है। उन्होंने इसराइल की जारियत और इसराइल ने जो पहले जब इसराइल वहां कायम किया गया और फलस्तीनियों को बेघर किया गया, तो उनको उनको बेघर करने की जो वहां पर उस वक्त जो हरकत हुई और इसराइल का जो वजूद अमल में आया, ये इसराइल समझता है कि फतह की जो मूवमेंट है उन्होंने उसको बहरहाल तस्लीम किया है, और हमास जो है वो अब भी राइट ऑफ रिटर्न पर इसरार कर रही है। वो
जी
अब भी ये कह रही है कि जो जिन लोगों को घरों से निकाला गया उनको वापस आने दिया जाए, और असल में सारा मसला तो यही है। ये तो हमारे जो साबिक सदर डॉक्टर अहमदी नजाद थे उन्होंने यहाँ अक्वामे मुत्तहिदा में एक सादा अल्फाज में ये बात कही थी। उनने कहा था कि मसले का हल यही है कि हर कोई अपने घर चला जाए, जो जहाँ से आया वो वहाँ चला जाए। और पिछले साल जब नॉन अलाइन मूवमेंट की कॉन्फ्रेंस हुई तेहरान में, तो रहबर मुअज्जम ने यही बात कही कि असल में मसला यही है कि फलस्तीन को रेस्टोर करना है, फलस्तीन था अब नहीं है, उसको रेस्टोर करना है। तो असल मसला तो यही है, लेकिन फतह की और पीएलओ की जो उन्होंने ओवर द इयर्स इन सालों में जो उन्होंने एक मौकफ इख्तियार किया वो इससे मुख्तलिफ है,
बहुत
और
शुक्रिया आपका
वो
डॉक्टर साहब, मैं
इसराइल
फिर
से
हाजिर
कुछ
हूँगा।
कंसेशन चाहते हैं,
जी
और अभी तक हम देख रहे हैं कि वो कंसेशन भी उनको हासिल नहीं हुए और ना ही कुछ हासिल होने वाला है,
बहुत
और
शुक्रिया
यही वजह
नाजिन।
है कि हमास जो है बराह रास्त टारगेट बन रही है।
जी नाजिन, आप हमारे मेहमानों की गुफ्तगू मुलाहिजा फरमा रहे हैं, हम ये गुफ्तगू का सिलसिला जारी रखेंगे, लेकिन यहाँ पर एक मुख्तसर सा एक बार फिर खुश आमदेद कहते हैं, चलते हैं साकिब अकबर साहब की खिदमत में। साकिब अकबर साहब, आप देखें कि आज पूरे पूरे 8 दिन हो गए हैं मंगल को, उसने पिछले मंगल को ये हमला شدید نوعیت کا شروع کیا تھا، اور اب اس نے اس بات کی آمادگی ظاہر کر دی، یعنی اسرائیل نے، کہ ہم فائر بندی جو مصر کی طرف سے پیش کی گئی تجویز اس کو قبول کرنے کے لیے تیار ہیں۔ سوال یہ پیدا ہوتا ہے کہ کیا ان 8 دنوں میں اسرائیل نے اپنا مقصد حاصل کر لیا؟ بعض لوگوں کا یہ کہنا ہے، بعض مبصرین کا کہنا ہے کہ اسرائیل چاہتا تھا کہ حماس کی جو راکٹوں کی توانائی اور صلاحیت اور قوت ہے اس کو تباہ و برباد کر دے، کیا وہ اپنی اس مقصد میں کامیاب ہو سکا؟
میرا خیال ہے کہ ایک انڈرسٹینڈنگ کے ساتھ ادھر سے موو ہوئی ہے مصر میں، کیونکہ مصر کے اور جو اسرائیل کے تعلقات ہیں وہ کسی سے ڈھکے چھپے نہیں ہیں، اور خاص طور پہ یہ جو پھر ایک دفعہ فوجی جنتا وہاں برسر اقتدار آ گئی ہے، اب بڑی انڈرسٹینڈنگ ان کے ساتھ ہے، یہاں تک کہ مرسی کی حکومت ابھی قائم نہیں ہوئی تھی اور موومنٹ چل رہی تھی، تو اسرائیلی حکام نے یہ بات کہی تھی کہ ہمارے وہاں کی انٹیلیجنس کے ساتھ جیسے روابط ہیں وہ بعد میں اسی طرح سے برقرار رہیں گے اور جو ثابت ہو گئے۔ تو ایک تو میرا خیال ہے اس کو ایک انڈرسٹینڈنگ کہنا چاہیے کہ مصر کی اور یہ جو اسرائیل ہے اس کی انڈرسٹینڈنگ کے ساتھ بات ہوئی، ایک بات۔ دوسری بات یہ ہے کہ ایک دفعہ میرا خیال ہے کہ وہ مغربی دنیا پر بھی اور فلسطینیوں پر بھی اور علاقے کے باقی حکومتوں پر بھی اور عوام پر یہ بات ثابت کرنا چاہتا تھا اسرائیل کہ ہم جو ہے وہ کسی صورت بھی، اسرائیل جو ہے وہ فلسطینیوں کے حقوق جو ہے اس کی بات کرنے کو تیار نہیں۔ میرا خیال یہ کہ جب ایک نیا حملہ ہوتا ہے تو ہم نئے حملوں کے زخم چاٹنے شروع کر دیتے ہیں، عام طور پہ جو گزشتہ حملوں کے نتائج ہوتے ہیں ان کے خلاف ہم دنیا میں بات نہیں کرتے۔ تو میرا خیال ہے ایک ان کا یہ مقصد بھی تھا، کہ وہ اس کی جو فوجی صلاحیت ہے یہ راکٹوں کو تباہ کرنے کی یا ان کے مراکز کو تباہ کرنے کی، کیا اسرائیل اس میں کامیاب ہو گیا؟ میرا خیال ہے ایسا نہیں ہوا ہے۔ ابھی تو حماس نے وہ راکٹ جو لانگ رینج کے تھے ان کے تو بہت کم انہوں نے اس کو استعمال کیا ہے، اور وہ ابھی تک آپ یہ بھی دیکھیں کہ اسرائیل جو ہے وہ جنگ بندی کو قبول کرنے کے لیے تیار ہے، حماس جو ہے وہ جنگ بندی کو قبول کرنے کے لیے تیار نہیں ہے، جب تک کہ فلسطینیوں کے اور غزہ کے لوگوں کے حقوق جو ہے وہ حاصل نہ کر سکے، جب تک کہ غزہ کے لوگوں کے لیے جو خوراک، ان کے لیے دوائیاں، ان کے لیے بیرونی دنیا سے رابطے کا حق جو ہے اس کا وہ انشور نہ کرے، تو اس سے یہ ثابت ہوتا ہے کہ حماس کی طاقت جو ہے وہ انٹیکٹ ہے۔ اگر اس کی طاقت کمزور ہوتی تو اس کو چاہیے تھا کہ وہ پہلے جنگ بندی جو ہے وہ قبول کرتے۔ میرا خیال ہے کہ اسرائیل کی انڈائریکٹلی ایک شکست ہے اس کو قبول بھی کرنے میں، اور ایک اس کا ایک انڈائریکٹ اعتراف بھی ہے کہ وہ جارے ہیں اور اس نے جو ہے وہ فلسطین کے اوپر جو ہے اور غزہ کے اوپر جو ہے وہ جارحیت کی ہے۔ میرا خیال ہے بہت سے ہماری نئی نسل کے لوگ یہ نہیں جانتے کہ غزہ میں جو 17 لاکھ کے قریب انسان ہیں یہ تو پناہ گزین بستی ہے، پناہ۔ اگر پاکستان کے لوگ پناہ گزینوں کی بستی کو جانتے ہیں کہ کس طرح سے افغانستان کے لوگ آئے پاکستان کے اندر، ابھی بھی بعض موجود ہیں، یا ابھی جو آئی ڈی پیز کے لیے جو بستیاں بسائی جا رہی ہیں یہ فلسطین کے آئی ڈی پیز تھے، اور ادھر بھی ان کو جو ہے اصل سرزمین جو اسرائیل نے ان کا قبضہ کیا ہوا ہے امریکہ اور برطانیہ وغیرہ کی سرپرستی میں، اس پہ قبضہ کر کے انہوں نے مجبور کر دیا ویسٹ بینک میں بعض لوگوں کو رہنے کے لیے فلسطینیوں کو، اور بعض کو غزہ میں، یہ وہاں بھی اس پر بھی جو ہے یہ ان کو رہنے دینے کے لیے تیار نہیں ہے، جو 67 ایئرس سے زیادہ لوگ جو ہے وہ وہاں پہ جو ہیں۔ میں یہ سمجھتا ہوں کہ اسرائیل جو ہے وہ نہ فقط یہ کہ اس شعلہ آزادی کو ختم نہیں کر سکے گا، بلکہ میں سمجھتا ہوں ایک نیا شعلہ آزادی اس واقعے کے بعد اس سرزمین سے جنم لے گا۔
بہت شکریہ آپ کا۔ اقتدار محمد خان صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ اسرائیل نے جو فائر بندی قبول کی ہے مصر کی تجویز کردہ، آپ نہیں سمجھتے کہ خود اسرائیل کے اندر سے اس کے اوپر دباؤ پڑا ہے؟ ظاہر ہے کہ اسرائیل کے اندر سے تو وہ خبریں نہیں آ رہی جو وہاں پر جو ماجرے ہیں، جو مناظر ہیں، اور جس طرح سے حماس اور دیگر فلسطینی گروہوں کے راکٹ وہاں پر برس رہے ہیں، اور جس طرح سے خوف و وحشت اور سناٹا اسرائیل کے زیر قبضہ علاقوں میں یا شہروں میں پایا جا رہا ہے، کیا آپ نہیں سمجھتے کہ اس کی وجہ سے، اس خوف و ہراس کی وجہ سے اس نے یہ فائر بندی قبول کی ہے؟
دیکھیے، ایسا ہے کہ جہاں تک مسئلہ اسرائیل کا ہے، حکومت، پولیٹیکل پارٹیز، हर मुल्क में ये एक अलग ग्रुप होता है और आवाम एक अलग ग्रुप होता है, और किसी भी मुल्क की आवाम कभी भी शांति और पीस को भंग करना नहीं चाहती है, उसको ख़त्म करना नहीं चाहती है। और दुनिया के हर मुल्क में, चाहे वो किसी भी मज़हब और किसी भी इलाके के लोग हों, किसी भी रंग के हों, किसी भी नस्ल के हों, वो ये चाहते हैं कि हम सुकून से रहें, हमारे बच्चे पढ़े पढ़े, हमारे बच्चों का फ्यूचर अच्छा हो, हमारी ज़िंदगी लग्जेरियस हो, और हमें रात को सुकून से सोएं, सुबह सुकून से उठें, अपनी मशगूलियात दिन भर की सुकून से करें और शाम को घर आएँ तो सलामती के साथ आएँ। तो जहाँ तक पॉलिटिकल ग्रुप का, सरकारी ग्रुप का सवाल है, वो एक अलग ग्रुप है, वो अपने फ्यूचर देखते हैं, अपनी हुकूमत की बाजियाबी देखते हैं, अपनी हुकूमत की इस्तेहकामत देखते हैं, और पब्लिक अपना फ़ायदा और अपना इत्मीनान और अपनी शांति देखती है। तो जैसा भी आपने कहा और हमसे पहले मुबसरीन ने कहा कि इसराइल के अंदर खुद भी पब्लिक, जाहिर सी बात है कि वो ये बर्दाश्त नहीं करेगी कि चाहे वो 10 फ़लस्तीनियों को मार दें लेकिन एक भी इसराइली मरे, एक भी इसराइली बच्चा मरे। तो अंदर से पब्लिक का भी दबाव है, पब्लिक कतई नहीं चाहती कि हम इनसिक्योर हों फ़लस्तीन की तरफ से, गाज़ा के मुसलमानों की तरफ से। वो देख रहे हैं कि ताकत उनके पास बहुत ज़्यादा है और वो एक ईंट का जवाब एक गोली से देते हैं इसराइल के लोग, लेकिन आवाम एक ईंट भी तो खाना पड़ेगी ना, अगर आप गोली चलाएंगे तो ईंट तो खानी पड़ेगी, तो वो ईंट कोई बर्दाश्त नहीं करता। दूसरी तरफ जहाँ तक मसला है इसराइल के कमज़ोर होने का, तो इसराइल को जब अंदर से पब्लिक का दबाव पड़ेगा तो यकीनन सियासी और सरकारी उमूर कहाँ तक, पब्लिक की, अपनी पब्लिक की इख्तलाफ कहाँ तक बर्दाश्त कर पाएंगे। जहाँ तक रहा हमास का मामला, तो मैं बिल्कुल पाकिस्तानी हमारे जो गुफ्तगू कर रहे थे उनसे मुत्तफिक हूँ कि हमास ने तो अपनी अपनी पावर का अभी पूरी तरह से मुजाहरा भी नहीं किया, और ये इसी बात का सबूत है कि उसने जंगबंदी की बात नहीं की। और जहाँ तक मिस्र की हुकूमत का मसला है, तो मिस्र की फौजी हुकूमत पहले भी इसराइल की एक तरह से मैं कह सकता हूँ कि उसकी आलाकार थी, और आज भी मुर्सी साहब के जाने के बाद सबसे पहले अगर हम कह सकते हैं तो वो वहाँ की फौजी हुकूमत सीसी साहब जो हैं वो आलाकार हैं उसके, और इसराइल ने जाहिर सी बात है कि खुद अगर करता तो उसकी नाक का मसला था, तो उसने इस तरह से अपने जो आलाकार बन जाते हैं इस मौक़ों पे या वैसे भी उनके, उसके ज़रिए से ये पेश रफ्त की है कि साहब हम चाहते हैं कि हम अच्छा जंग को रोक देंगे। तो जाहिर सी बात है कि अगर आप इतने ही रहमदिल थे और इतने थे रहमदिल, तो आपने इस पाक महीने के अंदर आपको करने की ज़रूरत ही क्या थी बम्बार्ड, जब आपको सफाई आ चुकी थी कि वो किडनेपिंग जो है वो उन लोगों की नहीं है। तो सीधी सी बात, मैं तो ये समझता हूँ कि इसराइल को अंदर से भी इख्तलाफ झेलने पड़ रहे हैं, बाहर से भी इख्तलाफ झेलने पड़ रहे हैं, और उनके जो आका हैं, उनके जो इंस्ट्रूमेंटल जो लोग हैं, वो भी अब इस चीज़ को बर्दाश्त नहीं कर पा रहे हैं कि चूंकि सारी दुनिया में उनके लिए थू थू बही हो रही है, अपने भी खफा हैं उनसे और बेगाने भी नाखुश। तो जाहिर सी बात है कि ऐसे हालात में इसराइल के पास सिर्फ एक ही चारा रह जाता है, नाक बचाने के लिए वो अपने आलों का इस्तेमाल ज़रूर कर रहा है कि मिस्र कह रहा है और फलां कह रहा है तो हम जंगबंदी के लिए तैयार हैं, वरना उनकी अंदर से पोजीशन इस वक्त यही है, उन्होंने अपनी पूरी ताकत का इस्तेमाल किया। और इसके पीछे पाकिस्तान के जो हमारे वो कह रहे थे अभी, बात बिल्कुल सही है कि बहुत सारे जख्म होते चले जाते हैं लाइन से, और हम आदमी पिछले जख्मों को भूलता चला जाता है, अगले जख्म याद आते हैं। तो इसराइल ने ये जो इस वक्त हरकत की है, ये यही है कि पिछली तमाम उनकी जो डिमांड्स थी, सोशली डिमांड, उनके दवा दारू का मसला, उनके खाने का मसला, उनके रहन सहन का मसला, उनकी आज़ादी का मसला, उनकी नाकाबंदी ख़त्म करने का मसला, उन सब को वो भूल कर इस वक्त इसमें लग जाएं कि किस तरह से हम अपनी जान बचाएं। क्योंकि जब जान का मसला आता है तो आदमी तमाम अपने जो जितनी उसकी ज़िंदगी की ज़रूरियात हैं वो पीछे रह जाती हैं। तो मैं बिल्कुल आपसे मुत्तफिक हूँ, इसराइल की आवाम, यकीनन मुझे ये पूरा यकीन है क्योंकि जहाँ तक मेरा भी लिंक है, वहाँ वास्ता है, लोगों से अखबारों के रसाइल के ज़रिए से खबरें मिलती रहती हैं, वो आवाम बिल्कुल कतई नहीं चाहती,
बहुत शुक्रिया आपका,
कि फलस्तीनी भी सुकून से रहें, हम भी सुकून से रहें, लेकिन इसराइल जिंदा इसी पर है जब तक कि वो
जी बहुत शुक्रिया आपका
फलस्तीनी मुसलमानों के साथ जुल्म करता रहे।
जी अंद्राबी साहब, मैं आपसे पूछना चाहूँगा कि आज ही मैंने एक खबर देखी और यकीनन आपकी नज़र से भी गुजरी होगी या समाज से टकराई होगी, कि इसराइली काबीना ने कहा है कि हमास को $50 अरब बतौर तावान अदा करने के लिए तैयार हैं, बशर्ते कि हमास अपने हथियार तबाह कर दे, यानी हमास न्यत्था और गैर मुसल्लह हो जाए। तो क्या इससे ये बात वाज़े नहीं हो जाती कि इसराइल की सारी परेशानी हमास की फौजी ताकत है?
जी, हमास की फौजी ताकत भी और हमास का जो नज़रियाती उनका जो फ्रेमवर्क है वो नेचुरली वो इसराइल के लिए परेशानी है। असल में देखिए ना, एक बात जो है, कभी ऐसा होता है कि अगर कोई वाक़ा हुआ हो तो उससे ये ज़रूर होना चाहिए कि हमारी तवज्जो कुछ हकाई की तरफ मबजूल होनी चाहिए। तो अभी जो इसराइल की जो बमबारियाँ हो रही हैं गज़ा में, अब इसको भी आप ज़रा देखिए कि मुझे मालूम है वहाँ पाकिस्तान में दूसरी जगहों पे बहुत ज़्यादा इस वक्त जो है मुसलमानों के जज्बात बरहम हुए हैं हर जगह पे, जलसे जुलूस और ये तमाम चीज़ें। लेकिन इससे बढ़कर जो है, इससे बढ़कर मेरी गुजारिश है कि हमें ज़रा ये जो इसराइल की बर्बरियत है तो इसके हवाले से हमें ज़रा ठोस हकाई की तरफ भी निगाह डालनी चाहिए। हमें ये देखना चाहिए कि अभी जो 2-3 साल पहले जो अरब दुनिया में जो एक मूवमेंट शुरू हुई, उसके बाद अगर आपने देखा होगा तो इसराइली लीडर्स बहुत ही मायूस थे और उनको लग रहा था कि उनका सारा किया धरा जो तब से है वो सारा कुछ दुनिया उनके लिए बदल रही है। और ये इसराइल के बहुत ही जिम्मेदार लोगों ने ये बयान दिया, मैंने खुद पढ़ा और सुना। लेकिन आप देखिए कि जिस तरह यहाँ पे जिद्दी इनकलाबी कुवतों की जो सरगर्मियां हैं, जिसकी तरफ मैंने पहले भी इशारा किया था, जिसमें मेनली मगरिब जो है उसकी प्लानिंग कर रहा है और उसके आले कार इलाके के ममालिक हैं और खसूसन आले सऊद और सऊदी इंटेलिजेंस है, तो उसकी तरफ भी हमारी तवज्जो जानी चाहिए। यह खसूसन उन जगहों के लिए जरूरी है जैसे पाकिस्तान है, वहाँ इतना जब जज्बाती रद्दअमल सामने आ रहा है तो ये बात भी सामने आनी चाहिए कि वो क्या सियासी फिजा है, वो क्या सियासी एनवायरनमेंट है जिस सियासी एनवायरनमेंट में इसराइल ये बर्बरियत कर पा रहा है, वरना ये इसराइल के लिए मुमकिन नहीं था। यानी अगर यहाँ इनकलाबी कुवतों को आगे बढ़ने दिया जाए, अगर यहाँ वो कुवतें इसको डिफीट ना करें तो इसराइल के लिए, जमीन बहुत तंग हो रही थी। लेकिन यहाँ जो सियासी फिजा बनी जा रही है सीरिया में, अब इराक में, ये दाइश और ये सारी चीजें, हम जब इसराइल की बात करें तो मेरी गुजारिश है कि हमें इन तमाम चीजों की बात करनी चाहिए,
जी
जिससे कि ये तमाम चीजें वो सियासी कॉन्टेक्स्ट फराहम कर रही हैं, वो सियासी फिजा बना रही हैं जिसमें मुसलमानों पर बर्बरियत के ऐसे ऐसे वाकयात जो है वो वाका हो सकते हैं।
जी बहुत
तो ये
शुक्रिया।
मेरी गुजारिश है कि इस ताल्लुक से हमें अपने यानी इन तमाम चीजों को पर अपनी तवज्जो
जी
रखनी
जी
चाहिए।
जी साकिब अकबर साहब, इत्तलात ये हैं और गैर मुल्की जो डॉक्टर्स गज़ा में मौजूद हैं उन्होंने इंकशाफ किया है कि इन 8 दिनों के दौरान इसराइल ने गज़ा के नियत्थे शहरियों पर ममनुआ हथियारों का इस्तेमाल किया है, डाइम बम का इस्तेमाल किया है, ऐसे बमों का इस्तेमाल किया है जो लोगों के अंदर कैंसर पैदा कर सकते हैं, ऐसे बमों का इस्तेमाल किया है जिसकी वजह से एक ऐसी भाप बनती है जिसके ज़रिए लोगों के जिस्म गल जाते हैं और फिर वो ज़िंदा नहीं बच सकते। तो ज़ाहिर ये ममनुआ हथियार हैं। आप देखें कि ग़ुत्ते शर्की शाम का वो इलाका जहाँ पर कीमियावी हथियारों का बहाना बनाकर पूरी दुनिया ने हंगामा कर दिया था ममनुआ हथियारों की ही वजह से, तो यहाँ पर जो सब कुछ हो रहा है इस पर दुनिया क्यों खामोश बैठी हुई है गज़ा में?
देखिए, मेरा ख्याल ये है कि हमें ये बात जहन में रखनी चाहिए कि इस तरह के वाकयात में एक मकसद जो है एग्रेशन करने वालों का, वो अपने नए हथियारों को आजमाना भी होता है। जैसा कि अमेरिका ने मुख्तलिफ जगहों पर जब एग्रेशन की है गुज़श्ता चंद सालों के दौरान, तो मुख्तलिफ जगह पर उन्होंने अपने नए नए हथियारों को टेस्ट किया है और उनको आजमाया है। इसराइल का भी रहा है कि उसने जब भी कोई नया हमला किया है, कोई नया जुल्म किया है, तो उसने साथ साथ अपने नए हथियारों को भी आजमाया है। तो इस 8-9 दिन की जो जंग है और मुसल्लत करदा और एक तरफा जो जंग है, इसराइल ने ये किया है कि अपने बाद नए हथियारों को आजमाया। और आपकी बात ठीक है, हमने उन सारी रिपोर्ट्स का भी जायजा लिया है, हमने उन डॉक्टर्स के भी बयान देखे हैं जिन्होंने जिस्मों को कटा फटा देखा है और जिन्होंने बताया है कि ऐसे बम पहले पहले भी जो इसराइल हमले करता रहा है उसमें भी उन्होंने जख्मियों को देखा है। लेकिन इस दफा जो हाल लाशों का हुआ है, जिस तरह के बम इस्तेमाल किए गए हैं, उन्होंने कहा पहले हमने लाशों को इस तरह से जो है वो तबाह हाल नहीं देखा। और जैसे टुकड़े टुकड़े जो है वो और पामाल शुदा जो लाशों का हाल है और जिसमें बिल्कुल पहचानी नहीं जाती लाशें, ये उन्होंने कहा मंजर पहले हमने नहीं देखा। और इसराइल ने AF-16 और दीगर तैयारों के जरिए से इन निहत्ते लोगों के ऊपर इन नए हथियारों की जो है वो आजमाइश की है। और वाकई आपने ठीक कहा कि किसी किस्म का रद्द अमल नहीं हुआ। मैं समझता हूं कि अगर बनी आदम एक पैकर हैं तो वाकई अगर वो सारे लोग एक पैकर हों तो एक दर्द का एहसास हो। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमान एक जसद की तरह हैं। अगर हम एक जसद हैं वाकई तो जिसको ये दर्द का एहसास हुआ है उसी को हम मुसलमान कह सकते हैं। जिसको फलस्तीनियों के दर्द का एहसास नहीं हुआ वो गौर व फिक्र करे कि वो इस बदन का जिसको नबी पाक ने मुसलमान का बदन कहा है वो इस बदन का हिस्सा है या नहीं है। ये पामाल शुदा लाशें इंसानियत को भी पुकार रही हैं और ये पामाल शुदा लाशें जो हैं मुसलमानों को भी पुकार रही हैं। मैं समझता हूँ ये दाइश वाली बात इंद्राबी साहब ने बहुत ठीक कही। पाकिस्तान की मजहबी क्यादत ने दाइश को रिजेक्ट कर दिया है और अभी कल मिली यकजहती कौंसिल के अकाबिर ने यहाँ पे जो इस्लामाबाद में भी जो यहाँ पे प्रेस कॉन्फ्रेंस किया उसमें योम मजम्मत का ऐलान किया जुमे को। पाकिस्तान भर के मुसलमान मिलकर जो है वो इस इसराइल की इस एग्रेशन के खिलाफ योम मजम्मत में मनाएंगे और गवर्नमेंट से भी कहा गया है और दाइश की भी जो है वो मजम्मत की गई है। और ये बात कैटेगोरिकली कही गई है कि शाम में जो हालात बर्पा किए गए, इराक में जो हालात बर्पा किए गए, मिस्र में जो इस्लामी हुकूमत का खात्मा किया गया उसका मकसद ये था कि इसराइल को जो है वो तहफ़ुज़ फराहम किया जाए।
जी बहुत बहुत शुक्रिया जनाब साकिब अकबर साहब, हम आपके शुक्रगुजार हैं। इसी तरह डॉक्टर इनायतुल्लाह अंद्राबी साहब के लंदन में और दिल्ली में डॉक्टर इख्तदार मोहम्मद खान साहब के, इन तीनों मेहमानों ने अपने कीमती वक्त हमें इनायत किया। नाज़रीन आपने हमारे मेहमानों की गुफ्तगू को मुलाहिज़ा फरमाई और ज़ाहिर है कि इसमें जैसा कि हमारे मेहमानों ने कहा कि उन चीज़ों को और उन निकात को फरामोश नहीं करना चाहिए कि इसराइल ही सिर्फ हमला नहीं कर रहा है बल्कि देखना चाहिए कि इसराइल की पीठ कौन ठोंक रहा है, कौन ये कह रहा है कि इसराइल को अपने दिफा का हक हासिल है। क्या दिफा इस तरह से होता है कि पूरी एक कौम को तबाह कर दिया जाए, पूरे एक इलाके को तबाह कर दिया जाए, पूरे एक इलाके पर ममनुआ हथियारों का इस्तेमाल करके वहाँ की आने वाली नस्लों को भी नुकसान पहुँचाया जाए। इस बात को भी देखना चाहिए कि इसराइल की इस तरह की वैशाना जारियतों और कार्रवाइयों पर मुस्लिम ममालिक वो कौन कौन हैं जो खामोश हैं और कौन कौन ऐसे हैं जो कभी कभी इसराइल की पीठ भी ठोकते हैं कि हाँ हमास या दीगर जो जिहादी और मुजाहमती क़ुवतें हैं उनको तबाह कर दो। ये भी देखने की ज़रूरत है कि अरब लीग या OIC जो बनाए गए थे ख़ास तौर पर फ़िलिस्तीन के मसाइल के ताल्लुक़ से, ये इदारे उन्होंने क्या किया और अगर वो कुछ नहीं कह रहे हैं तो उनके पीछे कौन से मुहरकात हैं। बहरहाल ये सारी चीज़ें और दाइश का तो जाहिर है कि जो इस वक्त घिनौना खेल है वो आपके सामने है, वो किस तरह इसराइल से हमांग है और किस तरह से वो मुसलमानों को नुकसान पहुंचा रहा है और दाइश के ही सी कारनामों को ही मद्देनज़र रखते हुए जब दुनिया और मुस्लिम उम्मा दूसरी तरफ मुतवजह है, इसराइल ने इस चीज़ को बहाना बनाकर इसकी आड़ लेकर गज़ा पर अपनी वैश्याना कार्रवाइयाँ जारी की। लेकिन जैसा कि अब तक होता आया है, चाहे वो 22 रोज़ा जंग रही हो, चाहे वो 8 रोज़ा 1.5-2 साल पहले की जंग हो, चाहे आज की जंग, कामयाबी हमेशा फिलिस्तीनी आवाम और फिलिस्तीनी आवाम के जज्बा इस्तकामत को ही होगी और इसराइल में वो दम खम और कुव्वत नहीं है कि वो फिलिस्तीनी कौम का मुकाबला कर सके। मुमकिन है कि वो आग और बारूद की बारिश तो कर दे लेकिन फिलिस्तीनी कौम के जज्बा इस्तकामत को नहीं ख़त्म कर सकता। अगले प्रोग्राम तक के लिए मुझे अली बासिस भी और दिग्गर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।